نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. كتاب التوحيد میں سے اگلا چپٹر دیکھیں گے. اس چپٹر کا نام ہے توحید کی تعریف اور اس کی اقسام. جی، توحید کی قسمیں اور اس کی اقسام. تعریف التوحیدی و انواعہ. پہلا مسئلہ ہے توحید کی تین قسمیں ہیں. نمبر ایک، توحید فی الذات، توحید فی العبادہ، توحید فی الصفات. پہلے ہم نے اس کا اشارتاً ذکر کیا تھا، اب انشاءاللہ تعالی ہم اس میں سے پہلے سب کو ایک ساتھ دیکھ کے پھر اس کی الگ الگ تھوڑی ڈیٹیلز دیکھیں گے، کیونکہ صرف ناموں سے بات نہیں سمجھ آتی جب تک کہ ہمیں اس کی تفصیلات بھی پتہ نہ ہو. یہ ایسے ہی کہ جیسے کوئی کہہ دے فلاں چیز شرک ہے، فلاں چیز شرک ہے، تو اس کو پتہ نہ چلے کہ یہ شرک کیسے ہے، تو وہ بات جو ہے درست نہیں ہوتی. تو اس میں انہوں نے جو مسئلہ اخذ کیا ہے ایک روایت سے، روایت ہے صحیح بخاری کی، حضرت ابو ہریرہ رضی اللہ عنہ راوی ہیں. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا، اللہ تعالیٰ ارشاد فرماتا ہے کہ ابن آدم نے مجھے جھٹلایا ہے اور یہ اس کے لیے مناسب نہ تھا، ابن آدم نے مجھے گالی دی اور یہ اس کے لیے مناسب نہ تھا، رہا اس کا مجھے جھٹلانا تو وہ اس کا یہ کہنا ہے کہ اللہ تعالیٰ مجھے ہرگز دوبارہ پیدا نہیں کرے گا جیسا کہ اس نے پہلی دفعہ پیدا کیا، حالانکہ پہلی دفعہ پیدا کرنا دوبارہ کرنے سے زیادہ آسان نہیں، اور اس کا مجھے گالی دینا یہ ہے کہ اس نے کہا کہ اللہ تعالیٰ کی اولاد ہے، حالانکہ میں اکیلا بے نیاز ہوں اور نہ کوئی میری اولاد ہے اور نہ میں کسی کی اولاد ہوں اور نہ کوئی میرا ہمسر ہے. تو اس حدیث سے جو مسئلہ اخذ ہوا وہ کیا ہے کہ اللہ تعالیٰ اپنی ذات میں واحد اور بے مثل ہے. اس کی بیوی ہے نہ اولاد، ماں ہے نہ باپ. اس عقیدے کو توحید فی الذات کہتے ہیں. ہم اپنے لفظوں میں اس کو کیسے سمجھیں گے کہ اللہ تعالیٰ کی ذات میں کوئی شامل نہیں، نہ بیٹا نہ بیٹی، نہ بیوی نہ بچے. ذات وہ ہوتی ہے جو انسان کا حصہ ہو، تو بیٹا یا بیٹی اگر کسی کو کہا جائے تو وہ آپ کی ذات کا حصہ ہوتی ہے. پھر دوسری چیز اس کے اندر جو آتی ہے توحید فی العبادہ، تو ہر قسم کی عبادت، مثلا دعا، نظر ماننا، نیاز دینا، استعانت یعنی کسی سے مدد طلب کرنا، استمداد کسی سے مدد حاصل کرنا، اسی طرح استعاذہ اعوذ باللہ کسی کی پناہ میں آنا، اس سے مراد ہے سجدہ اور اطاعت وغیرہ، سب اللہ ہی کے لائق ہے. اس عقیدے کو توحید فی العبادہ کہتے ہیں. اس کی دلیل حضرت معاذ رضی اللہ عنہ کی روایت حضرت صحیح بخاری میں ہے، کہتے ہیں کہ میں نبی صلی اللہ علیہ وسلم کے پیچھے گدے پر سوار تھا جسے عفیر کہا جاتا تھا، یعنی اللہ کے نبی کے گدے کا نام عفیر تھا. اللہ کے نبی نے مجھ سے پوچھا، اے معاذ، کیا تو جانتا ہے کہ اللہ کا اپنے بندوں پر کیا حق ہے اور بندوں کا اللہ پر کیا حق ہے؟ میں نے عرض کیا، اللہ اور اس کے رسول بہتر جانتے ہیں. دیکھیے کتنی عاجزی تھی، معلوم بھی ہوتی تھی بات تو کہتے تھے نہیں، اللہ اور اس کے رسول بہتر جانتے ہیں. آپ نے فرمایا، بندوں پر اللہ کا حق یہ ہے کہ وہ صرف اسی کی عبادت کریں اور اس کے ساتھ کسی کو شریک نہ ٹھہرائیں، اور بندوں کا اللہ پر حق یہ ہے کہ وہ صرف اسی کی عبادت کریں اور اس کے ساتھ کسی کو شریک نہ ٹھہرائیں، اور بندوں کا اللہ پر حق یہ ہے کہ جو شخص شرک نہ کرے اسے عذاب نہ دیں. معاذ کہتے ہیں کہ میں نے عرض کیا، اے اللہ کے رسول، کیا میں لوگوں کو یہ خوشخبری نہ سناؤں؟ آپ نے فرمایا، ایسا نہ کرو، کیونکہ وہ پھر اسی پر بھروسہ کر بیٹھیں گے، یعنی پھر عمل چھوڑ دیں گے. اتنا ہی کافی ہے کہ ہم چونکہ اللہ کے ساتھ شرک نہیں کرتے تو ہم جنت میں جائیں گے. تو اس روایت سے ہمیں جو پتہ چلی بات وہ کیا ہے کہ انسان اگر توحید کی حالت میں دنیا سے جائے گا تو اللہ کے ذمے یہ بات حق بن گئی کہ اس بندے کو جنت دے، और इसी तरह रब का हक क्या है, अल्लाह ताला की ज़ात, अल्लाह सुबहाना ताला की जो हमारे ऊपर नेमते हैं उसका हक क्या है कि हम उसके साथ किसी दूसरे को शरीक ना करें। अगला मसला है, अल्लाह ताला अपनी सिफात में वाहिद और बेमिसल है, जिनमें इसका कोई हमसर नहीं। इसी अकीदे को तौहीद फिर सिफात कहते हैं, यानी अल्लाह वाली सिफतें किसी और में नहीं। वो क्या है, इंशाल्लाह इसको हम तफसील से बारी बारी सबको अलग से देखेंगे। सही बुखारी सही मुस्लिम की रिवायत है हज़रत अबू हुरैरा रज़ी अल्लाह तआला अन्हो से, आपने फरमाया अल्लाह ताला के 99 यानी 99 सिफाती नाम हैं, जो इन्हें याद कर ले वो जन्नत में दाखिल होगा। अल्लाह ताला ताक है और ताक ही को पसंद करता है। आप लोगों ने अगर अस्माउल हुस्ना को बड़े गौर से सुना हो तो आप देखेंगे कि हर नाम के अंदर अल्लाह की सिफत है। अर रज़्ज़ाक, रिस्क देने वाला, अल वहाब, अता करने वाला, अर रहमान, अर रहीम, रहम करने वाला। एक एक लफ्ज़ के अंदर अल्लाह ताला की एक सिफत और एक क्वालिटी है। जैसे दुनिया में हम किसी के अंदर कोई खूबी देखते हैं ना, तो फिर हम उसको उसी नाम से पुकारने लगते हैं। तो आइए ज़रा अब अलग अलग तीनों किस्म की तौहीद को देखें और साथ ही साथ फिर अपना मुहासबा भी करते रहेंगे कि क्या मेरे अंदर तौहीद को पाने की ये तीनों किस्में मौजूद हैं, कहीं ढके छुपे मैं शिर्क तो नहीं करती। तो अगला चैप्टर शुरू करेंगे, अत-तौहीद फिज़्ज़ात, तौहीद ज़ात। दो मसले अखज़ किए हैं इन्होंने, उसकी फिर रिवायतें आपके साथ इंशाल्लाह शेयर करूँगी। मसला नंबर 28 है, अल्लाह ताला अपनी ज़ात में अकेला और बेमिसल है, इसकी बीवी है ना औलाद, माँ है ना बाप। और अगला मसला यानी 29 नंबर, अल्लाह ताला ने कायनात की किसी जानदार या बेजान चीज़ में, यानी दोबारा बोलती हूँ, अल्लाह ताला ना कायनात की किसी जानदार या बेजान चीज़ में मदगम है। बस लोग कहते हैं ना हलूल, अल्लाह ताला किसी के साथ मदगम हो गए, मिक्सअप हो गए, ऐसा नहीं है। ना इसका कोई जुज़ है, बाज़ लोग नऊज़ुबिल्लाह नबी सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह की ज़ात का एक जुज़ कहते हैं। इसी तरह ना कायनात की कोई जानदार या बेजान चीज़ अल्लाह की ज़ात में मदगम है, ना इसका जुज़ है। सारी बात का खुलासा क्या है कि अल्लाह ताला अपनी ज़ात में एक है, उसको किसी दूसरे की ज़रूरत नहीं है। ये बिल्कुल ऐसे ही है कि जैसे पानी, अब अपनी ज़ात में पानी मुकम्मल है, आप पानी में चीनी डाल दें तो चीनी हल हो गई ना, उसने उसकी मिठास आ गई, उसकी मिठास हो गई। आप पानी में नमक डाल दें तो पानी का टेस्ट बदल जाएगा ना। अब पानी के अंदर ये कैफियत मौजूद है कि वो चीनी को अपने अंदर जज्ब कर ले, वो नमक को कर ले। आप इसके अंदर ब्लू कलर डाल दें तो पानी ब्लू हो जाएगा, रेड डाल देंगे तो रेड होगा। लेकिन अल्लाह अपनी ज़ात के एतबार से इस तरह नहीं है कि उसके अंदर कुछ भी मिक्सअप हो जाए। बस आप देखिए कि पत्थर, आप पत्थर के अंदर कोई चीज़ डाल सकते हैं? नहीं डाल सकते ना। उसके ऊपर आप कुछ पेंट कर दें, आप उसके ऊपर पानी डाल दें, लेकिन जूँ ही उस चीज़ के ऊपर से वाइप आउट करेंगे तो अंदर कुछ नहीं जाएगा। ये तो एक हल्की सी बात समझने के लिए की ना। अल्लाह की ज़ात को तो कोई मिसाल भी नहीं है, वो इतना मुकम्मल है, उसके अंदर किसी किस्म की कमी नहीं। मतलब पानी के अंदर मिठास की कमी थी ना, इसीलिए चीनी डली। पानी के अंदर नमक की कमी थी, इसीलिए डला। लेकिन जो चीज़ खुद ही अपनी ज़ात से मुकम्मल हो, फिर वो दूसरे को नहीं ले सकती। तो अल्लाह की ज़ात किसी को अपने अंदर मदगम नहीं करती। इस बात की ज़रूरत इसलिए महसूस हुई कि आज के दौर में बाज़ लोग बहुत ही मॉडर्न रिलीजन पेश करने के नाम पे, तसव्वुफ़ के नाम पे कुछ इस तरह के नज़रियात पेश करने लग गए कि जिसका खुलासा और लुब्बे लुबाब क्या है कि अल्लाह ताला हलूल कर जाता है। और नऊज़ुबिल्लाह उनके ख्याल में कुछ बुज़ुर्ग हैं, उनके अंदर अल्लाह ने अपना असर रखा हुआ है। हलूल का नज़रिया या मदगम होने की बात, इसकी सबसे बड़ी दलील तो सूरत अल इख़लास है। हम सब नमाज़ों में अक्सर ये पढ़ते हैं कि कुल हो अल्लाहु अहद, अल्लाहु समद, लम यलिद वलम यूलद वलम यकुल लहू कुफुवन अहद। कह दीजिए कि वो अल्लाह यकता है, अल्लाह ताला सबसे बेनियाज है और सब उसके मुख्ताज हैं। ना इसकी कोई औलाद है और ना वो किसी की औलाद और ना कोई इसका हमसर है। दूसरी दलील इसकी सही बुखारी की रिवायत है हज़रत अबू हुरैरा से, رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا، اللہ تعالیٰ ارشاد فرماتا ہے کہ ابن آدم نے مجھے جھٹلایا، حالانکہ یہ اس کو مناسب نہیں تھا۔ ابن آدم نے مجھے گالی دی اور یہ اس کے لیے مناسب نہ تھا۔ رہا اس کا مجھے جھٹلانا، تو وہ اس کا یہ کہنا ہے کہ اللہ تعالیٰ مجھے ہرگز دوبارہ پیدا نہیں کرے گا جیسا کہ اس نے پہلی دفعہ پیدا کیا، حالانکہ پہلے پیدا کرنا دوبارہ پیدا کرنے سے زیادہ آسان نہیں۔ یعنی جب کوئی بندہ یہ کہتا ہے نا کہ کیسے ہو سکتا ہے، اب مرنے کے بعد دوبارہ کیسے بنیں گے، اب تو دیکھیں کہ مٹی میں جسم بھی گھل جاتا ہے اور کھال ساری گل جاتی ہے، ہڈیاں بھی نکل جاتی ہیں۔ بعض دفعہ انسان مرتے ہیں تو کسی مثال ہے کہ پلین کا کریش ہوتا ہے تو آگ بھی لگ جاتی ہے نا، بعض دفعہ انسان گل جاتے ہیں تو کیا پھر ایسا ہوگا۔ اکثر لوگ اس چیز کو سوچتے ہیں نا کہ مرنے کے بعد کیسے زندہ کیا جائے گا، تو اللہ تعالیٰ کہہ رہے ہیں کہ کسی کا یہ کہنا کہ اللہ تعالیٰ مرنے کے بعد زندہ نہیں کرے گا، اس کا مجھے جھٹلانا ہے۔ اسی طرح آپ نے فرمایا کہ اس کا مجھے گالی دینا کیا ہے، ذرا اس لفظ کی شدت کو محسوس کیجئے گا۔ میں جب کبھی کسی چرچ کے باہر سے گزروں تو مجھے یہ روایت یاد آتی ہے کہ اللہ کو اس وقت گالیاں دی جا رہی ہیں، کس بات کی؟ کیا کہ اس نے کہا کہ اللہ کی اولاد ہے، حالانکہ میں اکیلا بے نیاز ہوں، نہ میری کوئی اولاد ہے اور نہ میں کسی کی اولاد ہوں، نہ کوئی میرا ہمسر ہے۔ ہم کتنے آرام سے سن لیتے ہیں جیس از سن آف گاڈ، جیس از گاڈ، یا تھری تھری فرام ون تھری، یعنی ٹرینیٹی، تثلیث۔ اللہ تعالیٰ کہتے ہیں کہ جب بھی کوئی بندہ یہ بات کہتا ہے نا وہ مجھے گالی دیتا ہے۔ ہم اپنے اوپر لے کے سوچیں، ہمیں کوئی کہہ دے نا کہ تمہارا باپ کوئی اور ہے، یا تمہارے دو باپ ہیں، یا نعوذ باللہ تمہاری ماں نے کسی اور کے ساتھ بھی تعلق قائم رکھا، تو ہم برداشت نہیں کر سکتے۔ لیکن چونکہ اللہ کی معرفت ہی نہیں ہے، اس کو کوئی کچھ بھی کہتا رہے ہمیں غصہ نہیں آتا۔ کوئی ہمیں کچھ کہے گا نا ہمیں آگ لگ جائے گی، ہماری ماں کو کوئی کچھ کہے گا نا ہمارے تن بدن میں آگ لگے گی، ہمارے باپ کو کوئی کچھ کہے گا ہم غصے میں آ جائیں گے، لیکن دن رات لوگ اللہ کے ساتھ شریک کرتے، اس کے ساتھ ایک نہیں دو نہیں کئی کئی دفعہ تین تین کو شریک کرتے، اور ہم کہتے ہیں اٹس اوکے، ڈونٹ ٹاک اباؤٹ ریلیجن، مائنڈ یور بزنس، ہم ریلیجن کی بات نہیں کریں گے۔ وہ اس لیے نہیں کریں گے کہ ابھی خود بھی نہیں پتہ، حالانکہ حقیقت ہے کہ جس کو ایک رب کی ذات کی معرفت ہو جاتی ہے پھر اس کے لیے تو یہ بات کبھی قابل برداشت ہی نہیں رہتی کہ کوئی اللہ کے ساتھ کسی دوسرے کو رکھے۔ اسی طرح اگلا مسئلہ نمبر 30، اللہ کی ذات اولی یعنی ازل سے ہے اور آخر یعنی ابدی ہے، جس کو فنا نہیں، یعنی اس دنیا میں سب سے پہلے کون تھا؟ اللہ کی ذات، اسی سے اللہ تعالیٰ کا نام الاول ہے، اور سب کچھ نہیں رہے گا تو کون ہوگا؟ وہ اللہ کی ذات ہوگی۔ کل من علیہا فان ویبقی وجہ ربک ذو الجلال والاکرام، دنیا میں ہر چہرہ فانی ہے، مٹ جائے گا، لیکن اللہ کی ذات باقی رہے گی۔ اس کی ایک اور دلیل سورۃ حدید کی آیت نمبر 3 ہے، ہو الاول والآخر والظاہر والباطن وہو بکل شیء علیم، وہی اول ہے اور وہی آخر بھی، ظاہر بھی اور پوشیدہ بھی، اور وہ ہر چیز کا علم رکھتا ہے۔ اسی طرح صحیح مسلم کی ایک روایت حضرت سہیل رضی اللہ عنہ سے ہے، کہتے ہیں جب ہم میں سے کوئی سونے لگتا تو ابو صالح کہتے ہیں کہ کہتے دائیں کروٹ لیٹو اور یہ دعا پڑھو۔ وہ دعا کیا ہے؟ اللہم رب السماوات والارض، اللہم رب السماوات و رب الارض و رب العرش العظیم، ربنا و رب کل شیء فالک الحب و النوی و منزل التوراة والانجیل والفرقان، اعوذ بک من شر کل شیء انت آخذ بناصيته، اللهم انت الاول فليس قبلك شيء، وانت الاخر فليس بعدك شيء، وانت الظاهر فليس فوقك شيء، وانت الباطن فليس دونك شيء، اقضي لنا الدين واغننا من الفقر۔ یہ دعا ہم میں سے بہت سارے لوگ نہیں پڑھتے ہوں گے، لیکن مجھے امید ہے کہ جب ہم اس کا ترجمہ بھی سنیں گے تو اس کے بعد ہم فوراً نیت کریں گے کہ ہم اس دعا کو یاد کریں۔ دعاؤں کی کتاب حسن المسلم میں بھی یہ دعا کی ملے گی، اور انشاءاللہ اس کتاب میں جب آپ کو یہ بک ملے گی تو یہ دعا عربک میں لکھی ہوئی ہے۔ نیت کیجئے، شروع میں دیکھ کے پڑھنا شروع کر دیں، لیکن آہستہ آہستہ بھی یاد ہوگی۔ اس کا ترجمہ کیا ہے؟ اے اللہ، زمین و آسمان اور عرش عظیم کے مالک، हमारे परवरदिगार और हर चीज़ के पालनहार, दाने और गुठली को ज़मीन से उगते वक्त फाड़ने वाले, तौरात इंजील और कुरान के नाजिल फरमाने वाले, मैं हर चीज़ के शर से तेरी पनाह मांगती हूँ जिसकी पेशानी तेरे कब्ज़े में है, यानी मेरी तकदीर तेरे हाथ में है, तो जो चाहे मेरे बारे में फ़ैसला करता है। ए अल्लाह, तू सबसे अव्वल है, तुझसे पहले कोई चीज़ नहीं, तू सबसे आखिर है, तेरे बाद कोई चीज़ नहीं, तू कायनात की हर चीज़ से जाहिर है, तुझसे बढ़कर जाहिर कोई चीज़ नहीं, तू जाहिर बीन निगाहों से पोशीदा है, यानी तुझे कोई देख नहीं सकता, तुझसे ज़्यादा पोशीदा चीज़ कोई नहीं, हमारा कर्ज अदा कर दे और मोहताजी दूर कर दे और हमें गनी बना दे। अबू साले ये दुआ हज़रत अबू हुरैरा से और वह रसूलुल्लाह से रिवायत करते थे। कितनी प्यारी दुआ, रात को सोते वक्त आप अल्लाह से अपने सारे कर्ज़ों की अदायगी का और अपनी फ़कीरी और अपनी मुख्ताजी का सवाल करते हैं कि अल्लाह ताला इन चीज़ों को तो दूर कर दे। और लफ्ज़ साथ ही साथ अगर आप इसके अंदर से इंशाल्लाह देखेंगे तो वही लफ्ज़ आपकी ज़ुबान पे रहने चाहिए, इंशाल्लाह ताला अल्लाह ताला के नबी के सिखाए हुए अल्फाज के अंदर भी तब्दीली जो है वो पसंदीदा नहीं है। इसी तरह मसला नंबर 32 क्या है, अल्लाह ताला अपनी ज़ात के साथ आसमानों के ऊपर अर्श अजीम पर जलवा फरमाए, इस बात के कहने की ज़रूरत क्यों पेश आई? इसलिए कि एक मुसलमान को हकीकत में अल्लाह के मुकाम का जिस तरह उसके मर्तबे और उसकी इज्जत के नाते से पता होना चाहिए, इसी तरह फिज़िकल सेंस में भी हमें पता होना चाहिए कि अल्लाह की ज़ात कहाँ है। अमूमन हम लोग भी गलत, यानी ना समझी में मैं कहूँगी, शऊर नहीं होता तो इंसान जो मर्ज़ी बोल दे उसको बोलना आसान लगता है। हम भी कहते हैं अल्लाह ताला तो हर जगह है। हाँ, अल्लाह ताला हर जगह है, मगर कैसे? क्या अपने वजूद के साथ, यानी जिस तरह हमारा एक फ़िज़िकल वजूद है, कि अल्लाह ताला इस वजूद के साथ हर जगह है? ऐसा नहीं है। सही रिवायात और अभी जो आपके सामने इसके दलाइल देती हूँ इसको पढ़ लें, फिर इंशाल्लाह इस पर थोड़ी सी हम बात करेंगे। सूरत सजदा की आयत नंबर 4 है, अल्लाहुल्लज़ी खलकस समावाति वल अर्द वमा बैनहुमा फी सित्तति अय्यामिन थुम्मा इस्तवा अलल अर्श मा लकुम मिन दूनिही मिन वलीयिन वला शफी अफला ततज़क्करून। वो अल्लाह वही है जिसने आसमानों और ज़मीन को और उन सारी चीज़ों को जो इनके दरमियान हैं 6 दिनों में पैदा किया और इसके बाद अर्श पर जलवा फरमा हुआ, इसके सिवा ना कोई तुम्हारा हामी और मददगार है और ना कोई इसके आगे सिफारिश करने वाला, क्या फिर तुम होश में ना आओगे? इस आयत में हमने देखा कि अल्लाह ताला के अर्श पर करार पकड़ने की बात है। इसी की दलील एक हदीस सही बुखारी में हज़रत अबू हुरैरा रज़ी अल्लाहु अन्हु से, आपने फरमाया, यानी नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, बड़ी प्यारी रिवायत है और इसको महसूस कीजिएगा, जब रात का तिहाई हिस्सा बाकी रह जाता है, यानी पूरी रात के अगर हम 3 हिस्से करें तो 2/3 गुजर जाए, आखिरी 1/3, यानी ये अमूमन फजर से तकरीबन 1-1.5 घंटा पहले का जो वक्त है, जब रात का तिहाई हिस्सा बाकी रह जाता है तो हमारा बुजुर्गो बरतर परवरदिगार आसमान दुनिया पर नाजिल होता है और फरमाता है, कौन है जो मुझसे दुआ करे और मैं इसकी दुआ को कबूल करूं? कौन है जो मुझसे अपनी हाजात मांगे और मैं इसे अदा करूं? और कौन है जो मुझसे बख्शिश तलब करे और मैं इसे बख्श दूँ? अब ये 3 पुकारें हैं। बाज़ रिवायतों में ये भी आता है कोई गुनाहों वाला हल में मुस्तगफिर, कोई गुनाहों से माफ़ी मांगना चाहे तो मैं उसकी बख्शिश कर दूँ। फिर इसी तरह एक रिवायत में आता है कोई है बीमारियों से शिफा मांगने वाला तो मैं उसको दूँ। अब देखिए कि जिनको पुकार रहा है वो सो रहे हैं, और अमूमन यही वो वक्त होता है जब हमारी आँख लगती है, जब इब्तदाई वक़्त में शयातीन फिरते हैं, दुनिया में बलाएं नाजिल होती हैं, तो हम खूब बन ठन के सच संवर के अपने दुनिया के फंक्शंस में जाते हैं, और जब रात के आखिरी हिस्से में अल्लाह की रहमतों का नज़ूल होता है तो हम गहरी चादरें तान के सो जाते हैं। फिर कहाँ से बरकत आए, फिर दिल कैसे मुतमईन रहे, फिर कैसे इंसान बीमारियों से पाक हो? फिर तभी तो हर वक्त बीमार बन के डॉक्टर्स के पास जाने की नौबत आती है। लेकिन इस रिवायत में जो हमारे मौजू से बात है वो क्या है कि अल्लाह ताला आसमान दुनिया पे आता है। अब इन दोनों बातों को अगर जमा करके हम अपने लिए देखें तो सही बात क्या है کہ اللہ سبحانہ تعالیٰ کا ایک وجود ہے، اللہ نور السماواتی والارض، اللہ کا وجود ہے. قرآن اور سنت سے اللہ تعالیٰ کے ہاتھوں کا ذکر ملتا ہے، اس کی پنڈلی کا ذکر ملتا ہے، اس کے چہرے کا ذکر ملتا ہے. وہ کیسا ہے، کیسی آنکھیں ہیں، کیسا چہرہ ہے، ہم اس کی مثال نہیں دے سکتے. لیس کمثلہ شیء، اس کی تو مثال کی بھی کوئی مثال نہیں. ہم یہ نہیں کہہ سکتے ہمارے ہاتھوں جیسے اس کے ہاتھ ہیں، ہمارے چہرے جیسا اس کا چہرہ ہے. وجود ہے اللہ تعالیٰ، کوئی سکھ، کوئی ایسا ماورائی تصور نہیں ہے جیسے لوگ سوچتے ہیں کہ بس تصور کر لو وہ ایک ایک ذات ہے، سپر سپر ہیومن ٹائپ کی کوئی چیز ہے، ایسا نہیں. ہمارا ایمان ہے کہ اللہ کی ذات ہے، اور ہمارا یہ بھی ایمان ہے کہ مرنے کے بعد، جنت میں جانے کے بعد، لوگ رب کے چہرے کا دیدار کریں گے انشاءاللہ. آج ہم اپنے تفسیر کے سیشن میں اس کو دیکھیں گے. تو لہٰذا اللہ کا وجود ہے. اس وقت آج کے دور میں، دنیا کے اس عالم میں، اللہ تعالیٰ کہاں ہے؟ اپنے وجود کے ساتھ اللہ تعالیٰ ساتویں آسمان پہ ہے. یہ جو ایک آسمان ہمیں دکھتا ہے، ٹائم ٹیبل نہیں ہے آج ادھر. اپنے وجود کے ساتھ اللہ تعالیٰ جو ہیں وہ ساتویں آسمان پہ ہیں. ہر رات کا جب تیسرا پہر شروع ہوتا ہے تو وہ ساتویں سے چھٹا، پھر کرتے کرتے یہ جو ہمیں آسمان دکھتا ہے اس کو آسمان دنیا کہتے ہیں، یہاں آتے ہیں. تو اس سے کیا پتہ چلتا ہے؟ کہ اللہ تعالیٰ آسمانوں پہ ہے. ہاں، ہم یہ جو کہتے ہیں نا کہ اللہ تعالیٰ ہر جگہ ہے، وہ کیسے؟ اپنی صفات کے ناطے سے سن سکتا ہے. ہے ساتویں آسمان پہ، لیکن کسی کے دل میں بھی کیا وسوسہ آتا ہے اس کو بھی جانتے ہیں. کچھ وسپر بھی کرتا ہے نا، کوئی یہ بھی کہتا ہے نا کسی کو نہ بتانا، اس کو اس کا بھی پتہ ہے. کوئی چیونٹی رینگتی ہے پہاڑ کے اوپر، اس کو اس کے قدموں کی آواز بھی آتی ہے. اور کوئی مچھلی کے پیٹ میں جا کے بھی پکارتا ہے کہ لا الہ الا انت سبحانک انی کنت من الظالمین، تو وہاں سے بھی وہ سنتا ہے. بات واضح؟ یہ مثال دینے کے لیے، جس سے اور بات واضح ہوگی. ہم یہاں موجود ہیں، ایک بیٹی شادی ہو کے دوسرے ملک آ جاتی ہے، نیا نیا دن، نیا نیا ماحول ہوتا ہے، گھبرائی رہتی ہے. پھر ماں کو ماں کو فون کرتی ہے تھوڑی تھوڑی وقت میں، تو ماں کیا کہتی ہے؟ بیٹی غم نہ کرو، میں تمہارے پاس ہوں، میری دعائیں تمہارے پاس ہیں. ماں وہاں موجود ہے، ماں یہاں نہیں ہے، کیونکہ اس کی دعائیں ادھر ہیں نا. اس کو تصور لگا ہوا ہے، اس کو بیٹی کا خیال آ رہا ہے. تو یہ ایک ماں کی مثال جب ہے، تو اللہ تعالیٰ بھی بندوں سے یہی کہتا ہے کہ غم کیوں کرتے ہو، میں جانتا ہوں تم کیوں پریشان ہو، مجھے پتہ ہے تمہارے دل پہ کیا گزر رہی ہے، مجھے پتہ ہے. تو وجود کے اعتبار سے اللہ تعالیٰ آسمان پہ ہے، کیونکہ اس نظریے میں گڑبڑ ہونے کی وجہ سے بہت شرک پھیلا. آج جو باطل پرستانہ مذاہب ہے نا، اس میں اکثریت کا یہ نظریہ ہے کہ اللہ تعالیٰ زمین پہ رہتا ہے، میرے اندر، تیرے اندر. آپ نے قوالیوں میں سنا ہوگا، اندر تو، باہر تو، حاضر تو، باطن تو. دیکھیے، اگر اللہ تعالیٰ اندر بھی موجود ہے، مثال ہے، ہر بندہ کہتا ہے، یعنی لوگ یہ جملے بولتے ہیں، اندر بھگوان رہتا ہے، بعض کہتے ہیں ایشور اندر ہے، بعض کہتے ہیں دل کو نہ توڑو، اس میں اللہ رہتا ہے. دیکھیے، یہ مبالغے کی حد تک آپ جو مرضی کہہ لیں، لیکن آپ یہ کہتے ہیں کہ اللہ تعالیٰ آپ کے اندر ہے، تو بتائیے جب انسان گناہ کرتا ہے تو کیا اللہ تعالیٰ اس گناہ میں شامل ہوتا ہے؟ انسان کے ساتھ دن میں کئی بار ایسی کیفیت آتی ہے کہ جس وقت وہ پاکی کی حالت میں نہیں ہوتا، جب ہم قضاء حاجت میں جاتے ہیں، جب کوئی شوہر بیوی کا تعلق ہوتا ہے، تو نعوذ باللہ کہ اللہ تعالیٰ ساتھ ہوتے ہیں. جب چور چوری کرتا ہے، تو کیا اس کا ہاتھ ساتھ اللہ کا بھی ہاتھ ہوتا ہے؟ تو اس لیے ان چیزوں کو اپنے ذہنوں میں کھول لیجئے، اس سے بہت فرق پڑتا ہے. یہ چھوٹی چھوٹی باتیں ہمیں ابھی اس طرح نہیں پتہ چل رہی، لیکن بعد میں انشاءاللہ یہ چیزیں ہمارے عمل میں مددگار بنتی ہیں.